यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता। नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढ़िरहेको रासोपा सभापति रवि लामिछानेद्वारा स्पष्ट। बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त। इरानसँग वार्ताको तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा। र एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा पहिलो अभ्यास खेलमा भारतको कर्नाटक पराजित।
विदेश गए परी चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदान प्रदान गर्नुभएको हो। उहाँहरूले सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्य सम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। सम्झौताका आधारमा प्रधानमन्त्रीले मन्त्रीहरूको काम, कार्य सम्पादनको मूल्याङ्कन गर्न, अनुगमन गर्न, जवाबदेही बनाउन सहयोग गर्न र सरकारले घोषणा गरेका नीति, कार्यक्रम र बजेट तथा नीतिले लिएका लक्ष्य पूरा गर्न सहयोग पुग्नेछ। यसका आधारमा अब मन्त्रीहरूले सचिवहरूसँग सम्झौता गर्नुहुनेछ। आजै प्रधानमन्त्री शाहसँग मुख्य सचिव गोविन्द बहादुर कार्कीले पनि कार्य सम्पादन सम्झौता गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको विधान 2083 आवश्यकता अनुसार संशोधन गर्न कार्यदल गठन गरेको छ। पार्टी संसदीय दलको आज बसेको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरेको कार्यदलले 7 दिनभित्र विधान संशोधनको प्रस्ताव तथा आवश्यक कार्यविधि तयार गर्ने विषयमा छलफल भएको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिनुभयो। पार्टी सभापति रवि लामिछाने, शीर्ष नेता, मन्त्री तथा सांसदहरू बीच संसद र सरकारको काम कार्यवाहीलाई प्रभावकारी बनाउने विषयमा भएको संसदीय दलको बैठकमा सांसदहरूले जनताका गुनासा तथा मन्त्रालयगत विषय उठाएका थिए भने मन्त्रीहरूले आफ्नो मन्त्रालय अन्तर्गतका कामबारे जानकारी गराउनु भएको थियो। बैठकपछि रासोपाका सभापति लामिछानेले नेपाली जनताले दिएको ठूलो जिम्मेवारीलाई पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढ़िरहेको स्पष्ट पार्नुभयो। सभापति लामिछानेले सरकार र पार्टी बीच थप सुमधुर सम्बन्ध कायम गर्दै देशलाई समृद्धिको बाटोमा अघि बढाउन मन्त्री र सांसदहरू बीच छलफल भएको जानकारी दिनुभयो।
कुनै किसिमको समस्या छैन, हामीमा कुनै किसिमको कन्फ्युजन पनि छैन। हामीलाई जनताले दिएको मेन्डेटमा हामी स्पष्ट छौं। यो रविले बालेनलाई, बालेनले रविलाई गरेको बाचा होइन, इतिहासलाई र देशलाई हामीले सँगै बसेर गरेको बाचा हो। सामान्य कुराहरूले यत्रो राजनीतिक कमिटमेन्ट, यत्रो हिस्टोरिक कमिटमेन्ट, यो सेन्सिटिभ विषय हो। हामी यसको संवेदनशीलता बुझ्दछौ। त्यही संवेदनशीलता बुझेर इतिहासले हामीले दिएको जिम्मेवारी हो। 4 महिना भर्खर भएको छ, वास्तविकतामा हामी एकदमै होसियारीपूर्वक, ध्यानपूर्वक, राजनीतिक सूझबूझका साथ देशको भविष्य, इतिहासलाई योगदान दिने हिसाबले काम गरिरहेका छौं। कुनै पनि मन्त्रालय, मन्त्री 100 वटा काम गर्नु भएको छ भने एउटा, दुईटा, 4 वटा, 5 वटा काममा प्रश्नहरू आउनु भनेको स्वाभाविक हो। रासोपाभित्र आफ्नै दल भए तापनि हामी प्रश्नहरू सोध्ने गरेका छौं। यसको अर्थ कुनै मन्त्री फेर्ने कुनै त्यस्तो तयारी पनि छैन, त्यस्तो कुनै छलफल पनि छैन।
रासोपा सभापति लामिछानेले प्रधानमन्त्री तथा पार्टीका बीचमा कुनै प्रकारको मतभेद नभएको र सरकार तथा पार्टीको विचार र नीति तथा कार्यक्रम विपरीतका कामहरू आफ्ना दलका सांसद र मन्त्रीहरूबाट नहोस् भन्ने उद्देश्यले आजको छलफल आयोजना गरिएको बताउनुभयो। उहाँहरूले मन्त्रीहरूको कामकाज पूर्ण रूपमा सन्तोषजनक भएको उल्लेख गर्दै मन्त्रीहरू फेर्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी नभएको प्रश्न पार्नुभयो। रासोपाका सभापति लामिछानेले ठूलो पार्टी तथा धेरै सांसदहरू भएकाले कहिलेकाहीँ संसदमा उठ्न नहुने विषयहरू उठ्ने गरेकाले त्यसप्रति सजग रहन सांसदहरूसँग छलफल भएको बताउनुभयो। सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक बढ़ाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले विद्यालय कर्मचारी सहयोगी र बाल विकास सहजकर्तालाई संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा मासिक 5,000 रूपियाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत तह र माध्यमिक तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निम्न माध्यमिक तह तृतीय श्रेणी र माध्यमिक तह तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
प्रारम्भिक बाल विकास सहजकर्ता विद्यालय कर्मचारी र विद्यालय सहयोगका लागि संघीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक रु 5,000 दरले वृद्धि गर्ने, माध्यमिक तह कक्षा 9-10 र आधारभूत तह कक्षा 6-8 शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने, 2083 भदौ 4 र 5 गते भारतमा आयोजना हुने जोइन्ट वर्किङ ग्रुप JWG अन बोर्डर म्यानेजमेन्टको 14 बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृति प्रदान गर्ने।
मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधार सम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब 2,73,00,00,000 नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने पनि निर्णय भएको जानकारी गराउनुभयो। यस्तै मन्त्री पोखरेलले भुक्तानी तथा फर्सेउट ऐन 2075 संशोधन गर्न बनेको विधेयक र नागरिक लगानी कोष ऐन 2047 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको बताउनुभयो। यस्तै आज बसेको मन्त्री परिषद बैठकले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश 2083 स्वीकृत गर्ने, नेपाल सरकार र साउदी अरेबिया बीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। यस्तै संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको 81 महासभामा सहभागी हुन परराष्ट्र मन्त्रीको नेतृत्वको नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गर्ने, सहसचिव कमल प्रसाद भट्टराईलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गर्ने र बागमती प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने लगायतका निर्णय भएका छन्। प्रतिनिधि सभा बैठकले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले राख्नु भएको प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरूका सुझावहरू महत्वपूर्ण रहेको उल्लेख गर्दै सुझावहरू विधेयकमा समेटिने बताउनुभयो। मन्त्री यादवले बाल श्रम मुक्त घोषणा गरेका 14 स्थानीय तहका भूमिकाबाट पनि उक्त विषय पुष्टि हुने उल्लेख गर्दै विधेयकबाट बाल बालिकालाई श्रममा लगाउने दोषीलाई प्रभावकारी कार्यवाही हुने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले देशका विभिन्न भागमा बाढ़ी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको भन्दै जोखिमयुक्त बस्तीमा रहेका नागरिकको सुरक्षाका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले हालै जाजरकोटमा गएको पहिरोबाट 800 भन्दा बढ़ी प्रभावितहरू विचल्लीमा परेको र सरकारले व्यवस्था गरेको भन्दै उनीहरूलाई उद्धार र राहतको व्यवस्था गर्न माग गर्नुभयो। सांसदहरूले उखु किसानले सरकारले दिने भुक्तानी पाए पनि उखु मिलले दिने भुक्तानी समयमा नदिएका कारण किसानहरू मर्कामा परेको भन्दै तत्काल भुक्तानी दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपालको राष्ट्रियतामाथि विभिन्न कोणबाट प्रहार भइरहेको तथा सरकारका क्रियाकलापहरूले राष्ट्रिय अखण्डता र सार्वभौम सत्तामाथि प्रश्न उठाएको भन्दै सचेत रहन सबैलाई आग्रह समेत गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही भदौ 8 गते दिउँसो 1 बजे बस्नेछ। सरकारले यो वर्ष कर्णाली प्रदेशका सबै जिल्लामा 100% विद्युत सेवा पुर्याउने तयारी गरेको जनाएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूसँगको प्रश्न उत्तर कार्यक्रममा त्यस अन्तर्गत ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले भौगोलिक विकटता र स्रोतको अभावका कारण विद्युत सेवाबाट वञ्चित कर्णालीका 164 वासीका लागि विद्युत विस्तार कार्य भइरहेको जानकारी दिनुभयो। कर्णाली प्रदेशमा प्रसारण तथा सब स्टेशन निर्माणमा महत्वपूर्ण प्रगति भएको भन्दै मन्त्री श्रेष्ठले वैकल्पिक ऊर्जाका लागि पनि सरकारले समानान्तर काम गरिरहेको बताउनुभयो। सरकारले पहिलो चरणमा सल्यान रूकुम पश्चिम, जाजरकोट, कालीकोट, जुम्ला र मुगुमा वितरण लाइन विस्तार तथा ट्रान्सफर्मर जडानका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले दोस्रो चरणमा माथिल्लो डुल्पामा 33 र 11 केवी सब स्टेशन तथा वितरण प्रणाली स्थापना गरी समग्र कर्णाली प्रदेशमा विद्युतीकरण गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले सांसदहरूले लिखित रूपमा राख्नु भएको प्रश्नको जवाफ टेबल गर्नुभयो। त्यसै गरी बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भनी राख्नु भएको प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा सांसदहरूले सार्वजनिक तथा गुठीका जग्गा भूमाफियाहरूले कब्जा गरेको सम्बन्धमा विभिन्न प्रतिवेदन सार्वजनिक भए पनि कार्यवाही हुन नसकेको विषयमा आपत्ति जनाउँदै सार्वजनिक सम्पत्तिका जग्गाहरू तत्काल फिर्ता ल्याई संरक्षण गर्न माग गर्नुभयो। सांसदहरूले होल्डिङ सेन्टरमा 11 सुकुम्बासीको विभिन्न कारणले मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था तथा होल्डिङ सेन्टरका सुकुम्बासीहरूको स्थायी बसोबासको उचित व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसदहरूले सीमा क्षेत्रको सुरक्षा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा गम्भीरतापूर्वक जुट्न र वैदेशिक रोजगारीमा जाने महिला तथा श्रमिकको सुरक्षा सुनिश्चिततामा सरकारले आवश्यक नीतिगत सुधार गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा नेपाली जनताको खुशी र समृद्धि सुनिश्चित गर्दै समग्र राष्ट्रिय खुशीको स्तर उच्च राख्नुपर्ने बताउँदै सांसदहरूले महँगी नियन्त्रण, गरीबी न्यूनीकरण तथा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवर्धन गर्न आवश्यक रहेको समेत बताउनुभयो। सांसदहरूले विभिन्न जिल्लाका बाढ़ी पहिरो पीड़ितको तत्काल उद्धार तथा समयमै राहत उपलब्ध गराउन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 5 शुक्रबार दिउँसो 1:15 बस्नेछ। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आज बसेको बैठकमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा 21 मत परेकाले मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख नन्दा गुरूङले घोषणा गर्नुभयो। गएको 12 साउनमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता शाहीले विश्वासको मत प्राप्त गर्नुभएको हो। बैठकमा 40 सभामुख बाहेक 36 मतदान गर्नुभएको थियो। मुख्यमन्त्री शाहीको विपक्षमा 13 सांसदले मतदान गर्नुभएको हो। 2 तटस्थ बस्नु भने 3 अनुपस्थित रहनु भएको थियो। 40 सदस्य प्रदेश सभामा सरकार बनाउन 21 सांसद आवश्यक पर्दछ। यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आज बसेको बैठकमा विश्वासको मत सम्बन्धी मुख्यमन्त्री भट्टले प्रस्तुत गर्नुभएको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा 31 मत परेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्नुभएको सभामुख भीम बहादुर भण्डारीले घोषणा गर्नुभयो। मुख्यमन्त्री भट्टको विपक्षमा 15 मत परेको थियो। विश्वासको मतको पक्षमा नेपाली कम्युनिष्ट पार्टी नेकपा र नेकपा एमालेका प्रदेशसभा सदस्य तथा विपक्षमा नेपाली कंग्रेस र राप्रपा प्रदेशसभा सदस्यले मतदान गर्नुभयो भने 3 अनुपस्थित रहनु भएको थियो। नेकपा प्रदेश संसदीय दलका नेता भट्ट गत साउन 29 सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापा मगरले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष आज दावी पेश गर्नुभएको छ। यसअघि एमाले बागमती प्रदेश संसदीय दलको बैठकले गत सोमबार थापा मगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। 104 सदस्य बागमती प्रदेशसभामा सरकार गठनका लागि 53 प्रदेशसभा सदस्यको समर्थन आवश्यकता पर्दछ। प्रदेशमा नेपाली कंग्रेसको 36, नेपाली कम्युनिष्ट पार्टीको 26, एमालेको 25, राप्रपाको 12, नेपाल मजदूर किसान पार्टीको 3 र हाम्रो नेपाली पार्टीको 2 सीट रहेको छ। बैतडी जिल्लाका विभिन्न गाउँपालिकाले भूमि बैंक स्थापनाका लागि स्वीकृति पाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयले जिल्लाको पञ्चेश्वर सहित 4 स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएसँगै पालिकाभित्रका उपयोगहीन बाजा जमीनको पहिचान तथा अभिलेखीकरण गरी कृषि उत्पादनमा सहज हुनेछ। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडीको पञ्चेश्वर गाउँपालिकाले भूमि बैंक स्थापना गर्न स्वीकृति प्राप्त गरेपछि गाउँपालिकाभित्र रहेका बाँझो तथा उपयोगहीन निजी जग्गाको पहिचान र अभिलेखीकरण गरी कृषि उत्पादनमा प्रयोग गर्न सजिलो हुने बताउनुहुन्छ स्थानीय भूमि व्यवस्थापन सहजकर्ता नरिराम लोहार।
उपयोगमा ल्याउने र त्यस्तो जग्गा उपयोगमा ल्याए बापत जग्गा धनीलाई पनि केही सहुलियत दिने र जग्गा धनीसित सम्झौता गरेर उहाँको इच्छा अनुसार जग्गाको प्रकृति जग्गाको उत्पादन क्षमता नबिग्रिने गरी जो भूमिहीन सुकुम्बाहरू हुनुहुन्छ उहाँहरू खेतीपातीमा काम गरिराख्नु भएको छ तर जग्गा अभावका कारणले समस्या भोगिराख्नु भएको छ त्यस्ता भूमिहीनलाई जग्गा उपलब्ध गराउने।
स्वीकृति प्राप्त गरेपछि अब पञ्चेश्वर गाउँपालिकामा जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपयोगमा दिइने व्यवस्था हुनेछ। बाँझो जमिनलाई उत्पादनसँग जोड्दै कृषि उत्पादन र रोजगारी वृद्धि गर्न भूमि बैंक महत्वपूर्ण हुने बताउनुहुन्छ सूचना प्रविधि अधिकृत लोकेश भट्ट।
खाली जमिनलाई हामीले सदुपयोग गरेर नर्मल हाम्रो पञ्चायतका बासिन्दाहरूलाई हामीले भूमि बैंक ल्याएर सिस्टमेटिक रूपमा
भूमि बैंक स्थापना भएपछि बाँझो तथा उपयोगहीन जग्गाको पहिचान र व्यवस्थापनमा सहजता आउने बताउनुहुन्छ प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी।
तिनीहरूले अब लालपुर्गा पाउँछन् त्यहाँको त्यसको प्रशस्त लाभ भनेको जो भूमिहीन नागरिकहरू छन् तिनीहरूले
भूमि बैंक मार्फत साना किसान दलित सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न परिवारलाई प्राथमिकता दिँदै कृषि उत्पादनमा जोड्ने योजनामा रहेको गाउँपालिकाले जनाएको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
सरकारले बिजुलीको महसुल घटाउने गृह कार्य तीव्र पारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भट्ट श्रेष्ठको प्रस्तावमा गत साउन 13 विद्युत महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने गृह कार्य अघि बढ़ाएको हो। यसैबीच प्राधिकरणका संचालक समिति सदस्य अंशु किरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक आज बसेको छ। समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता र वित्त विज्ञहरू सदस्य हुनुहुन्छ। यस्तै वर्षायाममा विद्युत खेर जाँदा प्राधिकरणले मासिक नोक्सानी बेहोर्नु परेको जनाउँदै संचालक समिति सदस्य शाहीले उद्योगहरूलाई पनि सहुलियत दिने निर्णय तयारी गरिएको बताउनुभयो। उद्योगलाई वर्षायामको बिजुली सस्तो बनाउँदा उनीहरूको उत्पादन गर्ने सामानहरू उपभोक्तालाई कति सस्तोमा दिन सकिन्छ भनेर समन्वय समेत भइरहेको उहाँले जानकारी दिनुभयो। नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राध्यापक डाक्टर ढुण्डीराज पौडेल नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर पौडेलले आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो। डाक्टर पौडेल हाल नेपालगंज मेडिकल कलेज कोलपुरमा नाक कान तथा घाँटी विभागका प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ। यसअघि उहाँले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल र दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्काल इरानसँग कुनै वार्ता वा छलफलको ठोस योजना नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमा इरानसँग कुनै वार्ता वा कुराकानी नभइरहेको तथा तत्काल निर्धारित वार्ता योजना नरहेको उल्लेख गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले होर्मुज पूर्ण रूपमा खुल्ला र निर्वाध रूपमा सञ्चालनमा रहेको समेत बताउनु भएको छ। होर्मुज जलमार्गमा तनाव कायमै रहेका बेला इरान र अमेरिका बीच परस्पर विरोधी धारणा सार्वजनिक भएका छन्। इरानले अमेरिकी नौसैनिक नाकाबन्दी र प्रतिबन्ध हटाउने लगायत समझदारी पत्रमा उल्लेखित प्रतिबद्धता पूरा नभएसम्म जलमार्ग खुल्ला नगर्ने अडान दोहोर्याएको छ। युक्रेनका पूर्व रक्षा मन्त्री माइखाइलो फेडरोभले राष्ट्रपति निर्वाचनको माग गर्नुभएको छ। रसियासँग युद्ध शुरू भए यता राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको यसरी राजीनामा माग भएको यो पहिलो पटक हो। पूर्व रक्षा मन्त्री फेडरोभले युक्रेन स्वतन्त्र युरोपेली राष्ट्रको रूपमा रहन चाहेको बताउँदै राष्ट्रपति जेलेन्स्कीको नाम नलिई मुलुकलाई अब बन्दी बनाउन नसकिने बताउनुभयो। सन् 2022 रसियासँग युद्ध शुरू भएपछि युक्रेनले सैनिक कानून मार्शल ल लागू गरेकाले निर्वाचन हुन नसकेको हो। पूर्व रक्षा मन्त्री फेडरोभलाई मन्त्री नियुक्त भएको 6 महिनामै बर्खास्त गरिएको थियो। अब आर्थिक समाचार केशव ढुंगानाबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल आयल निगमले गएको साउन महिनामा मात्रै 57,000 मेट्रिक टन भन्दा बढी खाना पकाउने ग्यास एलपीजी आयात भएको जनाएको छ। गएको साउन महिनामा 57,316 मेट्रिक टन ग्यास आयात भएको र यो परिमाण पछिल्लो 5 महिनाको तुलनामा सबैभन्दा बढी भएको निगमका निर्देशक विनित मणि उपाध्यायले जानकारी दिनुभयो। साउनमा मात्रै देशभर 40,36,000 थान सिलिण्डर ग्यास बिक्री वितरण भएको निगमले जनाएको छ। गएको असारमा 44,544 मेट्रिक टन ग्यास आयात गरेकोमा साउनमा बजारमा माग बढेपछि आयातको मात्रा समेत बढाउँदै लगेको निगमले जनाएको छ। असारको तुलनामा साउनमा करिब 9,00,000 सिलिण्डर ग्यास बढी बिक्री वितरण भएको निगमले जनाएको छ। यसअघि गएको जेठमा 32,842 मेट्रिक टन, वैशाखमा 32,056 मेट्रिक टन र चैतमा 38,799 मेट्रिक टन खाना पकाउने ग्यास एलपीजी आयात भएको थियो। झापाको काकडभिट्टा नाका भएर गएको एक वर्षमा 14,06,00,000 रुपियाँ भन्दा बढी मूल्यको जडीबुटी निर्यात भएको छ। काकडभिट्टा नाका भएर विभिन्न 12 थरीका 1,100 मेट्रिक टन भन्दा बढी जडीबुटी भारत र बंगलादेश तर्फ निर्यात भएको काकडभिट्टा भन्सार कार्यालयले जनाएको छ। गएको एक वर्षमा 422 मेट्रिक टन तेजपात भारत तर्फ निर्यात भएको छ। यस्तै 269 मेट्रिक टन चिराइतो बंगलादेश तर्फ निर्यात भएको पूर्वी भन्सार नाका काकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले जानकारी दिनुभयो। पछिल्लो समय बंगलादेश तर्फ रिट्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसी लगायतका जडीबुटीको निकासी बढेको भन्सार कार्यालयले जनाएको छ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार 0.26 अंकले घटेर 2,622.22 अंकमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक 0.08 अंकले घटेर 461 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस्तै फ्लोट सूचक 0.02 अंकले घटेर 179.95 बिन्दुमा पुगेको छ। बुधबार सेन्सिटिभ फ्लोट सूचक पनि 155.75 बिन्दुमा स्थिर रहेको छ।
अब खेल समाचार अजय बमबाट।
तेस्रो संस्करणको एसिसी प्रिमियर कपको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा भारतको कर्नाटालाई पराजित गरेको छ। नेपालले पहिलो अभ्यास खेलमा कर्नाटालाई 116 रनले पराजित गरेको हो। नेपालले दिएको 189 रनको लक्ष्य पछ्याएको कर्नाटाको टोली 28 ओभरमा 72 रनमै अल आउट भयो। कर्नाटाका शरद श्रीनिवासले सर्वाधिक 32 रन बनाए, अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका करण केसी, ललित राजवंशी, शेर मल्ल र बसिर अहमदले समान 2 विकेट तथा हेमन्त धामी र सन्दीप लामिछानेले समान 1 विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 45 ओभरमा 188 रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक 49 तथा ईशान पाण्डेले 34, देव खनालले 27 र सन्दीप जोराले 27 रन बनाए। नेपालले भारतमा थप अर्को अभ्यास खेल खेल्ने तालिका छ। 10 दिनको प्रशिक्षण सकाएर नेपाली टोली प्रिमियर कप खेल्न भारतबाटै मलेसिया प्रस्थान गर्नेछ। मलेसियामा पनि नेपालले 3 दिन अभ्यास गर्नेछ। सोम एमा रहेको नेपालले पहिलो खेल भदौ 15 गते भरानसँग खेल्नेछ। त्यसपछि मलेसिया साउदी अरब र हङकङसँग खेल्नेछ। पहिलो टेस्टमा म्यानोक सुथारको घातक बलिङसँगै भारतले श्रीलंकालाई 165 रनले पराजित गर्दै 2 खेलको सिरिजमा 1-0 अग्रता बनाएको छ। भारतको यो 600 टेस्ट समेत हो। गालीमा भएको टेस्टमा भारतले दिएको 372 रनको लक्ष्य पछ्याएको श्रीलंका 5 तथा अन्तिम दिन दोस्रो सत्रमै 206 रनमा अल आउट भयो। बायाँ हाते स्पिनर सुथारले दोस्रो इनिङमा 6 विकेट लिएर 55 रन खर्चिए। उनले पहिलो इनिङ्समा 4 विकेट लिएका थिए। यससँगै उनले खेलमा कुल 10 विकेट लिएका छन्।
अब मौसम। आज राति देशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशको तराई भूभागका केही स्थान, मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.8 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 14.9 मिलिमिटर। पोखराको अधिकतम 32, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 70.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.2, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 27.2 मिलिमिटर। र दिफायलको अधिकतम तापक्रम 33.5, न्यूनतम 24.7 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका सम्बन्धमा प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूको कार्य सम्पादन सम्झौता, नेपाली जनताले दिएको जिम्मेवारी पूरा गर्न पार्टी र सरकार एकसाथ अघि बढ़िरहेको रासोपा सभापति रवि लामिछानेद्वारा स्पष्ट, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय, कर्णाली प्रदेशका मुख्यमन्त्री मंगल बहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टलाई विश्वासको मत प्राप्त, इरानसँग वार्ताको तत्काल कुनै योजना नरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खुलासा र एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा पहिलो अभ्यास खेलमा भारतको कर्नाटक पराजित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अवस्था नमस्कार।